नमस्कार, रेडियो कार्यक्रम प्रकृतिबाट तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कको 90 MHz सँगै रेडियो चितवन 94.6 MHz, पोखराको रेडियो तरंग 107.6 MHz र बर्दियाको टाइगर एफएम 99.2 MHz बाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रकृति हरेक हप्ताको शुक्रबार बेलुकी 8:30 बजेदेखि 9:15 बजेसम्म सुन्न सकिन्छ। अनि सप्तकोशी एफएम सुनसरी 90 MHz चाहिँ शनिबार बेलुकी 6:30 बजे यो कार्यक्रम प्रसारण हुन्छ। कार्यक्रममा हामी प्रकृति संरक्षण, संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्वबारे चर्चा गर्छौं। साथै वन्यजन्तु र प्रकृति संरक्षणका क्षेत्रमा भइरहेका प्रयासहरूका बारेमा पनि छलफल गर्ने गर्छौं। अहिले पर्यटकीय सिजन भएको हुनाले पर्यटकीय गन्तव्यमा चहलपहल बढ्दैछ। देशका मुख्य पर्यटकीय गन्तव्यमा मनासलु संरक्षण क्षेत्र पनि पर्छ। गोर्खा र मनाङ जिल्लामा रहेको यो संरक्षण क्षेत्र उत्तरमा चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ। अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यो क्षेत्र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण छ। आज हामी मनासलु संरक्षण क्षेत्र आयोजनाको विषयमा कुरा गर्छौं। यस विषयमा जानकारी दिन अहिले हामीसँग हुनुहुन्छ मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामा।
मनासलु संरक्षण क्षेत्र आयोजनाले वास्तवमा नेपाल सरकारले चाहिँ सन् 1998 पहिलोचोटि मनासलु संरक्षण क्षेत्र घोषणा गरिसकेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषी क्याप सञ्चालनको सक्सेस इतिहासलाई चाहिँ ध्यानमा राखेर मनासलु संरक्षण क्षेत्र पनि राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यो बेलाको तत्कालीन शेर्पा महेन्द्र प्रकृति संरक्षण कोषले लिनुपर्छ भन्ने किसिमको कुराहरू नेपाल सरकारबाट भएको हुनाले आयोजनाले 10 वर्षको लागि त्यहाँ सुरुमा 1998 सुरु गरेका थियो काम। त्योभन्दा अगाडि पनि 1997 चाहिँ पर्यटन यो टुरिज्म डेभलपमेन्ट प्रोजेक्ट भनेर सुरुवात गरेका थियो र त्यसपछि दोस्रोचोटि फेरि 10 वर्षको म्याद थपिएको अवस्था थियो र अहिले पुनः फेरि 1 वर्षको म्याद थपेर आयोजनाले काम गर्दै आएको छ र त्यो क्षेत्रमा विशेषत सुरुवातको अवस्थादेखि नै पर्यटन पूर्वाधार विकास र प्राकृतिक स्रोतको संरक्षण र अलिकति जनतालाई राहत हुने गरेर आयोजना कार्यक्रमहरू पूर्वाधार विकासको कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
अब यो आयोजनाका मुख्य विशेषताहरू चाहिँ अथवा यहाँका चाहिँ जैविक विविधताहरूमा मुख्य के पर्छन्?
सानो एरिया भए तापनि यो क्षेत्र चाहिँ प्राकृतिक स्रोतको हिसाबले असाध्यै धनी छ। यो क्षेत्रका चाहिँ माथिल्लो भेगहरू जस्तै नुब्री भ्यालीका सामा फ्लो र यता चुम भ्यालीको चाहिँ छेकम्पार एरिया हिमचितुवाको राम्रो वासस्थान भएको ठाउँ हो, जहाँ हिमचितुवा नावल साथसाथै अलिकति तल्लो भेगमा फेरि त्योसँग जोडिएको चुम्चेत एरिया भयो, यता लो फोक एरिया चाहिँ हिमालयन कालो भालुको राम्रो वासस्थान भएको एरिया हो। साथै यो खास गरी हिमालयन थार र अन्य घोरल प्रजातिका र कस्तुरी मृगहरू चाहिँ प्रशस्त भएको ठाउँ चाहिँ हो र साथै अब प्राकृतिक हिसाबले पनि यसको भूबनोटी असाध्यै रमणीय ठाउँ, ताल तलैयाहरू भएको ठाउँ जस्तै वीरेन्द्र ताल, यता प्रोकमाथि चाहिँ कलताल भयो र विभिन्न ग्लेसियर तालहरू प्रशस्त भएको र हिमाल यो अब विश्व प्रसिद्ध हिमाल मनासलु हिमाल पनि यही क्षेत्रमा पर्छ। मनासलु गणेश हिमाल, चुलिङ्गी हिमाल र यसरी हिमाल ताल तलैया र जडीबुडीको पनि प्रशस्त यो यास गुम्बदेखि लिएर यो पाँच औँलेदेखि लिएर चाहिँ तपाईँको निर्मसी, जटामसी अनि सतुवा यो विभिन्न आर्थिक हिसाबले महत्त्व भएका चाहिँ विभिन्न प्रजातिका चाहिँ जडीबुडीहरूको पनि हिसाबले पनि असाध्यै राम्रो ठाउँ चाहिँ हो।
हामीले चाहिँ संरक्षणको मुख्य कामहरू चाहिँ यो ठाउँमा गरिरहेका कार्यक्रमहरू तपाईँलाई यी आय आर्जनको कुरा पनि गरिरहनु भएको थियो, कस्ता खालका चाहिँ कार्यक्रमहरूलाई जोड दिएका छौँ त्यहाँ यो संरक्षणको लागि चाहिँ?
अब संरक्षणको लागि विशेष गरेर अब यहाँ फाटफुट रूपमा चोरी निकासी हुने र अलिकति चोरी सिकारीहरू पनि हुने भएको हुनाले हामीले त्यो सामुदायिक चोरी सिकार विरुद्धको इकाइ भनेर ती समितिहरू बनाएर समिति मार्फत यो वनगस्तीहरू गर्ने अनि संरक्षण क्षेत्र व्यवस्थापन समिति मार्फत यो वृक्षारोपणको कार्यक्रमदेखि लिएर वन संरक्षणको कामहरू वन्यजन्तु संरक्षणको कामहरू गर्दै आएको छ र विशेष गरेर यो क्षेत्रमा अलिकति मानव वन्यजन्तु द्वन्द्वको पनि एउटा समस्या भइरहेको छ किनभने हिमालयन कालो भालुको यो मृगले पनि खेतीपाती नाश गर्ने ती भएको हुनाले खास गरेर खेतीपातीमा खेतीपाती एरिया अलिक ठुलो भएको एरियाहरूमा चाहिँ हामीले यो चाहिँ विद्युतीय तारबार लगाउने कामहरू गोठ सुधारको कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आएको छौँ र त्यसको साथसाथै अलिकति विशेष फोकस चाहिँ पर्यटन विकास इको टुरिज्म को प्रमोसन गर्नको लागि चाहिँ हामीले विभिन्न पर्यटन पूर्वाधारमा जोड दिएको छ। तालिमहरू यो कुकिङ बेकिङ र सरसफाइका कार्यक्रमहरू साथै होटलहरूमा होमस्टेहरूलाई सपोर्ट गर्ने र होटलहरूको स्तर वृद्धि गर्नको लागि चाहिँ हामीले बेला बखतमा तालिमहरू दिने र सपोर्ट गर्ने कामहरू गर्दै आएको छ।
र तपाईँले भने जस्तै यो स्थानीय बासिन्दालाई चाहिँ संरक्षणको काममा सहभागी गराउन यो आय आर्जनका कार्यक्रमहरूलाई पनि जोड दिनु भएको छ त्यहाँ, त्यो कार्यक्रमले चाहिँ कसरी स्थानीय बासिन्दालाई अझै जागरूक बनाइरहेको छ?
विगत 10-15 वर्ष अगाडिको अवस्थालाई आकलन गर्ने हो भने जुन किसिमको आय आर्जन जुन किसिमको एउटा जनचेतना अभिवृद्धि र आय आर्जन गर्नुपर्छ भनेर पर्यटन व्यवसायतिर आकर्षण गर्ने हिसाबले जुन हिसाबले हामीले चाहिँ तालिमहरू एउटा एक्सपोजर जुन हिसाबले हामीले जनचेतना अभिवृद्धि गर्ने कामहरू भएको थियो र त्यो सपोर्ट गर्दाखेरि जनताहरू एकदमै उत्साहित भएर खास गरेर पर्यटन सेवाहरूमा लागिरहेछ। जस्तै विगतको समयलाई हेर्ने हो भने 15 वर्ष अगाडि एकाध गाउँमा एउटा दुईवटा होटल मात्र हुन्थ्यो, मनासुबु क्षेत्रभरि नै दुईवटा तिनवटा भन्दा बढी हुने थिएन। अहिले चाहिँ लगभग 90 भन्दा बढी होटल रेस्टुरेन्टहरू पर्यटकहरू सेवालाई चाहिँ अब खोलिसकेको अवस्था छ। त्यस्तै किसिमले विगतमा चाहिँ अब यो तरकारी खेती गर्ने असाध्यै कम चलन थियो, अब यो अब करेसाबारी लाउने तरकारी खेती गर्ने तरकारी खेतीबाट चाहिँ सागसब्जीहरू बेच्ने फलफुलहरू बेच्ने त्यो किसिमको एउटा कृषि क्षेत्रमा पनि तरकारी र फलफुलको विस्तार भएको देखिन्छ र पर्यटन क्षेत्रमा होटल र पर्यटन सेवा गर्ने व्यवसायहरू चाहिँ बढेको देखिन्छ। बिस्तारी मान्छेहरू लोकल स्थानीय मान्छेहरू चाहिँ लोकल गाइडको कामहरू गर्ने रेस्टुरेन्टहरू चलाउने टी सपहरू चलाउने यस्ता कामहरू चाहिँ बिस्तारै चाहिँ बढ्दै गएको देखिरहेको छ।
र तपाईँले भने जस्तै त्यहाँ पर्यटकहरूको चहल पहल त बढिरहेको छ र बाटाहरू कस्तो छ त त्यहाँ त पैदल भई हिँड्नुपर्छ होइन, अहिले त मुख्य पर्यटकीय सिजन समेत हो भने अब सरकारले अब आउँदो वर्षलाई सन् 2020 पर्यटन वर्ष घोषणा गरिसकेको छ, पर्यटकहरू चाहिँ धेरै आकर्षण गर्ने काम अब सबै ठाउँमा हुनुपर्छ, त्यो ठाउँमा चाहिँ कस्तो छ, जाने ठाउँ कस्तो छ, पहिलाको भन्दा सुधार भएको छ कि छैन?
पहिला 10-15 वर्ष अगाडिको अवस्थालाई हेर्दाखेरि त्यो ठाउँ चाहिँ असाध्यै विकट हो, पुग्न गाह्रो हुने, लगभग 20-22 दिन 3 हप्तै लाग्ने त्यस्तो अवस्था थियो। अहिले अलिकति अब नेपाल सरकारले पनि यो नेपाली सेना मार्फत सडक सञ्जाल विस्तारको कार्यक्रम पनि अगाडि बढाउँदैछ, त्यसले गर्दाखेरि लगभग 2 दिनको बाटो अलिक छोटो बनाइदिएको छ। र दोस्रो कुरो भइरहेको पैदल मार्गहरू पनि प्रत्येक वर्ष नियमित रूपमा चाहिँ मर्मत गर्ने र बनाउने कामले गर्दाखेरि बाटो तुलनात्मक हिसाबले एकदमै सहज भएको छ। तर सन् 2015 चाहिँ जुन चाहिँ एउटा महाभूकम्पको प्रभावले चाहिँ कतिपय ठाउँमा क्षति पुग्ने र सुक्खा पहिरोहरू आउने हिउँदोमा पनि सुक्खा पहिरोहरू जाने त्यो किसिमको अवस्थाले गर्दाखेरि टुरिस्टहरूलाई अलिकति कठिनाई थियो। तर जब सन् 2016 चाहिँ अब अलिकति पुनर्निर्माणको कामहरू भयो, सारा चाहिँ विकास निर्माणका एजेन्सीहरूले मनासुबु संरक्षण क्षेत्र आयोजना लगायतका अन्य एनजिओले पनि एकीकृत रूपमा सपोर्ट गरेर बाटोघाटो निर्माण कामलाई तीव्रता दिएको हुनाले अहिले चाहिँ सहज अवस्था छ। सन् 2017 बाटोको अवस्था चाहिँ धेरै सहज बनायो।
अहिले त्यहाँ हजुर
हजुर
अहिले त्यहाँ पुग्ने पर्यटकले चाहिँ के त्यहाँ जाँदाखेरि चाहिँ के हेर्न पाउँछन्, के चाहिँ बढी चाहिँ आनन्द हुन्छ त्यो बनासुर संरक्षण क्षेत्रमा जाँदाखेरि चाहिँ कसरी जानुपर्छ, के देख्न पाइन्छ?
अब अहिले हालको अवस्था हेर्दाखेरि बनासुर संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने टुरिस्टहरू चाहिँ एउटा मूल नागा चाहिँ काठमाडौँ आरुघाट हुँदै माछोपल्लासम्म त गाडीमै जान सकिन्छ, त्यहाँबाट चाहिँ पूर्ण रूपमा पैदल मार्ग सुरु गर्नुपर्छ र पैदल मार्ग सुरु गर्दाखेरि जाने क्रममै एउटा बुढी गण्डकीको तिरै तिर भएर चाहिँ जाँदाखेरि मूल रूपमा मनासलु हिमालको चाहिँ भ्यू असाध्यै राम्रो देख्न पाइन्छ, पर्यटकहरू अलमोस्ट त्यसप्रति एकदमै आकर्षण हुन्छ र दोस्रो कुरो त्यहाँको भू बनोट हेर्दाखेरि अब सल्लाको ठुलो जङ्गल अलि माथि पुगेपछि अलि मैदानहरू अनि त्यसपछि हिम नदी हिम लेकहरू ठाउँ ठाउँमा चाहिँ ताल तलैया यो झरना र त्यसले गर्दाखेरि पर्यटकहरू मनमोहक लाग्न थाल्छन् र साथसाथै चाहिँ अलिकति माथिल्लो भूभाग जस्तै सामा सामदोतिर पुग्दाखेरि तिनीहरूले प्रशस्त यो नावरहरूको पथान र वन्यजन्तुहरूको बथानहरू देख्न पाउँदैछ, उनीहरू एउटा एकदम आनन्दले भिगुहरू हुन्छन् र त्यो ठाउँबाट असाध्यै नजिक भएर चाहिँ मनासलुको भ्यूहरू हेर्न पाइने अवस्था भएको हुनाले तिनीहरू असाध्यै खुसी मान्दछन् र त्यो माथिल्लो एरिया जुन एरिया अलिकति हाई पासर एरिया छ हेर्दाखेरि असाध्यै सुन्दर मनमोहक चाहिँ देखिन्छ।
अब अन्त्यमा चाहिँ त्यहाँ जाने पर्यटकले चाहिँ विचार पुर्याउनु पर्ने ध्यान दिनुपर्ने कुरा चाहिँ के हो? मनासलु संरक्षण क्षेत्र आयोजनामा जाँदै हुनुहुन्छ भने एउटा त जैव विविधता संरक्षण पनि हुनु पर्यो, अरू कुरा चाहिँ सुरक्षित रूपमा पनि हामीले त्यहाँ चाहिँ घुमफिर गर्नु पर्यो, त्यसको लागि चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
अब हामीले पदयात्री पर्यटकहरूको लागि एउटा मिनिमम इम्प्याक्ट कोड भनेर चाहिँ एउटा न्यूनतम आचार संहिता भनेर चाहिँ एउटा सूचना जारी गरिराखेको छौँ, त्यो सूचना सबैलाई सुसूचित गराउँछौँ र मूल रूपमा त्यहाँको जैविक विविधता वातावरणलाई क्षय नहुने गरेर त्यहाँको संरक्षण सम्वर्धनमा कुनै किसिमको एउटा हस्तक्षेप नहुने गरेर पर्यटकहरूले चाहिँ अगाडि मतलब उनीहरूले ट्रेकिङ गर्न सकिन्छ, विशेष गरेर ठाउँ ठाउँमा क्याम्प फायर गर्ने आगलागी घटनाहरू एकदम हुनसक्छ, त्यस्तो चाहिँ गत साल मात्रै एउटा लोकल गाइडबाट चाहिँ सामाको जङ्गलमा चुरुडु ठुटुबाट चाहिँ आगो सल्किन गएर चाहिँ ठुलो क्षति भयो, त्यो त्यस्तो किसिमको नहोस् भनेर चाहिँ हामीले तिनीहरूलाई सचेत गर्छौँ, विशेष गरेर टुरिस्ट त अलिक कम्पेरेटिभली सचेत नै हुन्छन्, टुरिस्टसँग हिँड्ने सपोर्ट स्टाफ नेपालीहरू कहिले चाहिँको केसमा चाहिँ यिनीहरू लापरवाही गरेको पाउँछन्, त्यस्तो क्याम्प फायर र अलिकति आगलागी घटना र चोरी सिकारी पासु थाल्ने त्यस्तो घटनाबाट चाहिँ उनीहरूलाई सचेत गराउँछौँ।
उहाँ हुनुहुन्थ्यो मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामा। मनासलु संरक्षण क्षेत्रको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अब अघिल्लो हप्ता सोधिएको प्रश्नको जवाफ र विजेताको नाम। अघिल्लो हप्ता हामीले सोधेका थियौँ गौरी शङ्कर संरक्षण क्षेत्र कति जिल्लामा फैलिएको छ, यसको सही उत्तर हो 3 जिल्ला। हामीलाई जवाब पठाउने मध्ये प्रकाश काफ्ले र जङ्गबहादुर घले विजय हुनुभएको छ, विजेताले निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ, यसको लागि कार्यालय समयमा उज्यालो घर जाउलाखेलमा सम्पर्क गर्नुहोला। अब यो हप्ताको लागि प्रश्न, मनासलु संरक्षण क्षेत्र कुन जिल्लामा पर्छ? प्रश्नको जवाब लेखेर पठाउनुहोस्। सही जवाब पठाउने 3 जनाले पुरस्कार स्वरूप निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ। जवाब मोबाइलमा एसएमएस गरेर पठाउन सकिन्छ, त्यसको लागि ZOOZOO टाइप गरी 1 स्पेस दिएर सही जवाब लेखी 35566 एसएमएस गर्नुपर्छ। आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अर्को हप्ता यसै बेला संरक्षणसँग सम्बन्धित अरू सामग्रीसहित आउनेछौ। त्यति बेलासम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतमसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।